आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
बाइबल राखेर एकांश हिड़ा एकांश हिड़ा कदमा झोला झोला भित्र बाइबल राखेर एकांश हिड़ा हाम्रो क्रिस्टको महान ज्ञान पुरो गर्न हो लक्ष्य, हाम्रो क्रिस्टको महान ज्ञान पुरो गर्न हो। कदमा झोला झोला भित्र बाइबल राखेर एकांश हिड़ा एकांश हिड़ा कदमा झोला झोला भित्र बाइबल राखेर एकांश हिड़ा एकांश हिड़ा। हाम्रो पुग्दैन होला ल्याउनासु सन्देश जीवन हाम्रो पुग्दैन होला सुनाउनासु सन्देश बाँकी जीवन लगाइदेऊ क्रिसमा बाँकी जीवन लगाइदेऊ क्रिसमा कुन बेला कुन ठाउँमा उठाइ लाने होला जीवन एकान्छा हिँड कदमा झोला झोला भित्र बाइबल राखेर एकान्छ हिँड एकान्छ हिँड कदमा झोला झोला भित्र बाइबल राखेर एकान्छ हिँड एकान्छ हिँड
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्र, आज पनि म आशा गर्दछु तपाई सबै अति नै खुशीको साथ अनि तयारीको साथ पवित्र धर्मशास्त्र बाइबलको अध्ययन गर्नको लागि आइपुगिसक्नु भएको छ आफ्नो रेडियोको सेटको सामुने। म पनि तपाईँहरूको सामुने आइपुगिसकेको छु तयारीको साथ। त श्रोता मित्र, अब हामी प्रवेश गरौं आजको यो पवित्र धर्मशास्त्र बाइबल अध्ययनमा। त श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन लुका 15 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। आज हामी खालि 15 अध्याय 1-14 पदसम्म देख्नेछौ। अहिले हामी हाम्रा प्रभुले भन्नुभएको सबभन्दा उक्तम र प्यारो दृष्टान्त हामी देख्छौ। यसले हामी उडौ पुत्रको दृष्टान्त भन्छौ। यो दृष्टान्तको पृष्ठभूमि यो हो, कर उठाउनेहरू पापीहरू पनि भीड़हरूको साथमा उहाँको शिक्षा र वचन सुन्न आए। अब फरिसीहरू र शास्त्रीहरू यसको कारण गन गनाउन र आलोचना गर्न खण्डन गर्न आरम्भ गरे। तिनीहरूले कलंक लगाए, दोष लगाए कि उहाँ तिनीहरूलाई ग्रहण गर्नुहुन्छ र तिनीहरूसँग खानु पनि हुन्छ। फरिसीहरू र शास्त्रीहरूको गन गनाएको निम्ति उहाँको उत्तर चाहिँ एक दृष्टान्त हो। प्रथागत यसलाई तीन दृष्टान्तहरू भनिन्दछ, हराएको भेडा, हराएको सिक्का र उडौ पुत्र। वास्तवमा यो एक दृष्टान्तको तीन अंशहरू वा भागहरू हुन्। अर्को शब्दमा यो एक फ्रेममा तीनवटा तस्वीरहरू हुन्। आउनुहोस् लुका 15 अध्याय 1-2 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए। यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ र तिनीहरूसँग खानपान गर्छ भनी फरिसीहरू र शास्त्रीहरू गन गनाउन लागे। प्रचार गर्दै घुम्दै जाँदा प्रभु येशूले ठिक बाटोबाट बरार लिएका र पापको बन्धनमा परेका धेरैजनालाई क्षमा र आशा दिलाउनुभयो। त्यसकारण उहाँ जहाँ जानुभए पनि उहाँ कहाँ धेरै कर उठाउनेहरू र पापीहरू, पथभ्रष्ट बाटो बिराएकाहरू सधैं उहाँ कहाँ आउँथे र उहाँको वरिपरि भेला हुन्थे। तर येशूले यस्ता पापीसँग सम्पर्क राख्नु भएको कारणले फरिसीहरू र व्यवस्थाका पण्डित अर्थात यहुदी पण्डितहरू शास्त्रीहरूले उहाँको विरूद्धमा गनगनाए। त्यसकारण उहाँले किन पापीहरूले उहाँको विरूद्धमा गनगनाए, त्यसकारण उहाँले किन पापीहरूलाई आफू कहाँ आउनलाई निम्त दिनुभयो भनेर बुझाउनका निम्ति येशूले तीनवटा दृष्टान्तहरू बताउनुभयो। त सबभन्दा पहिले हामी देख्छौ हराएको भेड़ाको दृष्टान्त। यो पहिलो तस्विर हो, तीनदेखि सात पदमा भनिएको छ, तब उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तिमीहरू मध्ये कुन मानिस होला जसको 100 भेड़ा मध्ये एउटा हराउँदा 99 वनमै छाडेर हराएको भेड़ा नपाउन्जेल त्यसको खोजी गर्दैन? हराएको भेड़ा भेटाएपछि रमाउँदै त्यसलाई आफ्नो कानमा राख्छ र घरमा आएर उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ र तिनीहरूलाई भन्छ, मसँग रमाऊ किनभने मैले आफ्नो हराएको भेड़ा पाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी प्रस्ताव गर्नु नपर्ने 99 धार्मिक जनहरूका लागि भन्दा प्रस्ताव गर्ने एकजना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ। यस दृष्टान्तमा गोठाला चाहिँ महान गोठाला प्रभु येशू ख्रिष्ट हुनुहुन्छ, हामी मानिस चाहिँ भेड़ाहरू हौ। उहाँसँग 100 भेड़ा थियो र तिनीहरूमध्ये एउटा भेड़ा हरायो। हजुर, एउटा भेड़ा हराउँदा पनि गोठालासँग 99 बाँकी भेड़ाहरू त थियो र तिनी 99 भेड़ाहरूमा सन्तुष्ट हुन सक्थे। एउटा भेड़ा हराएकोमा उसलाई खासै कुनै फरक पर्दैनथ्यो, तर गोठाला सन्तुष्ट हुन सकेनन् जब एउटा भेड़ा हराएथ्यो। तिनी भेड़ाको खोजीमा गए, जब तिनले यसलाई पाए वा भेटाए उसले आफ्नो कानमा बोकेर घरमा ल्याए। उहाँले सबैलाई बचाउन वा उद्धार दिन सक्नुहुन्छ। इसरायलको सन्तानको प्रधान पुजारीले एपोद भन्ने एउटा पोषक लगाउँथे र एपोदको बाहुलीमा 2 पत्थरहरू हुन्थ्यो। तिनीहरूमा इसरायलका 12 कुलहरूको नौहरू एउटामा छ अर्कोमा छ नौहरू खोपिएको हुन्थ्यो। प्रधान पुजारीले हराएका सन्तानहरूलाई आफ्नो कानमा बोक्दथे। मित्र, प्रभुले हामीलाई आफ्नो बाहुलीमा आफ्नो कानमा बोक्नुहुन्छ र हामी हराउने छैनौ। जब उहाँ 100 भेड़ाहरूसँग आरम्भ गर्नुहुन्छ, उहाँ 100 भेड़ाहरूसँगै आउनु पनि हुन्छ। जब उहाँ 100 भेड़ा लिएर चराउनलाई जानुहुन्छ वनमा, उहाँ 100 आफूसँग लिएर नै आउन चाहनुहुन्छ आउनुहुन्छ, 99 होइन। यो हाम्रो प्रभु येशू ख्रीष्टको तस्विर हो जो आफ्ना जनहरूको निम्ति खोजी गरिरहनु भएको छ, वास्ता फिक्री गर्नुहुन्छ, उहाँले आफ्ना जनहरूको निम्ति ख्याल गर्नुहुन्छ। यसपछि हामी देख्छौ हराएको सिक्काको दृष्टान्त 8-10। कुन स्त्री होली जसको 10 चाँदीका सिक्का मध्ये एउटा हराए भने बत्ती बालेर उसले त्यो नपाउन्जेल घर बढ़ारिकन मेहनतसँग खोजिदिनन्? हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मसँग रमाऊ किनभने मैले मेरो हराएको सिक्का पाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी नै प्रस्ताव गर्ने एकजना पापीको लागि परमेश्वरका स्वर्गीय दूतहरूका सामुन्ने आनन्द हुन्छ। मित्र, यस दृष्टान्तको शिक्षा पनि हराएको भेड़ाको दृष्टान्तको शिक्षा जस्तै छ। यो दृष्टान्त बाटोबाट बरालिएको विश्वासीहरू र ख्रिष्टमा अहिलेसम्म विश्वास नगरेका दुवैको निम्ति भनिएको छ। यी दुवै दृष्टान्तहरूले यो सिकाउँछ कि परमेश्वर हराएका मानिसहरूलाई, पथभ्रष्ट भएका बरालिएका मानिसहरूलाई खोजिरहनु हुने प्रेमी र दयालु पिता हुनुहुन्छ। उहाँको दृष्टिमा हरेक जन मूल्यवान छ। यसपछि हामी देख्छौ उडौ पुत्रको दृष्टान्त, जुन अति नै सुन्दर र महिमित दृष्टान्त हो। 11 पदमा भनिएको छ, उहाँले भन्नुभयो, कुनै मानिसका 2 छोरा थिए। हाम्रो प्रभुले यस कथाको पृष्ठभूमि राख्न आरम्भ गर्नुहुन्छ र म सुन्दर प्रिय घरको परिवारको देख्छु, किनभने यसले पिताको अर्थात स्वर्गीय पिताको घरको प्रतिनिधित्व गर्नेछ अनि यो महिमित घर हो। यस घरमै सबै प्रकारका आनन्दहरू र सबै प्रकारका हर्ष र खुशीहरू र सबै प्रकारका प्रेम रहेको थियो। त्यस घरमा कुनै मानिस छ अनि त्यो मानिसले चाहिँ परमेश्वर पिताको दर्शाउँछ अनि यो पितासँग 2 छोराहरू छन्। हजुर, उहाँसँग यो भन्दा अधिक धेरै सन्तान छ, तर ती चाहिँ प्रतिनिधिहरू हुन्, प्रतिनिधित्व गर्नेहरू हुन्। एक छोरा चाहिँ जेठा थियो र अर्को चाहिँ कान्छो। हामी प्यारो घर देख्छौ र त्यस घरको अगाडि हामी पिता र 2 छोरा उभिएको देख्छौ। अहिले हाम्रो निम्ति प्रभुले केही धेरै विस्तृत रूपमा अरू तस्विर दिनुभएको कुरालाई हेरौं। बाह्रदेखि तेह्र पदमा भनिएको छ, कान्छा चाहिँले बाबुलाई भन्यो, पिताज्यू मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्। तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। धेरै दिन बित्दा नबित्दै सबै धन सम्पत्ति बटुलेर कान्छो छोरो टाढा देशमा गयो र त्यहाँ भोगविलासमा आफ्नो सम्पत्ति उडायो। मित्र, यहाँ अति नै प्रिय सुन्दर घर छ। त्यो घर जुनमा मानिसको हृदयले चाहना गर्ने हरेक कुराहरू थियो। त्यहाँ प्रेम थियो, त्यहाँ आनन्द थियो, त्यहाँ हर्ष थियो, संगति थियो, त्यहाँ शान्ति थियो, सबै कुरा थियो। र कान्छो छोराले चाहिँ अति नै अनौठो काम गर्छ। तिनी भन्छन्, म घरमा बस्दा बस्दा थकित भइसके, पटै लागिसक्यो, मलाई अब कति पनि यहाँ बसिरहन मन लाग्दैन, मलाई आफ्ना पखेटाहरू फैलाउन मन लाग्यो, म आफ्नो घरदेखि अर्को टाढाको ठाउँमा टाढामा रहेको सुन्दर घाँसे चरण मैदान हेरिरहेको छु र त्यहाँ भएका घाँस कति हो कति धेरै हरियो मलाई देखा परिरहेको छ अनि मलाई थाहा छैन कि किन त्यो प्राय सबैको लागि सत्य छ। तपाईँ र मलाई अर्को चरण घाँसे मैदान जहिले पनि अझ सुन्दर र हराभरा देखाइ पर्छ। त्यस कान्छो छोराले आफ्नो घरदेखि टाढासम्म नजर लगायो र भन्यो, यदि यहाँबाट निस्कि गएर त्यहाँ मात्र गए ओ कति आनन्द हुनेछ, कति हर्ष हुनेछ, कति शान्ति हुनेछ। तिनले यो आफ्नो घरमा मन पराएनन्। तिनले आफ्नो अंश बण्डा माग्यो र पितालाई चित्त दुखायो, दुखित तुल्यायो, पितासँग संगति गुमायो। तापनि पिताले तिनको अंश बण्डा आफ्नो हृदयको व्यथालाई सहेर दिइ पठाए। यद्यपि उसको पिता चाहँदैनथ्यो कि आफ्नो छोरालाई आफूदेखि अलगाएको, तापनि उहाँ कहिले पनि जबरजस्त गर्नुहुन्न कि उहाँका छोरा छोरीहरूको इच्छाको विपरीत। तिनीहरूसँग स्वतन्त्र इच्छा छ र त्यसै अनुसार काम गर्न उहाँले तिनीहरूलाई छोड्नुहुन्छ। अब तिनीहरूको काम हो उहाँसँगै रहने या उहाँलाई त्यागेर भौतारिँदै अर्को कुनै स्थानमा जाने। अहिले छोराले आफ्नो गोजी पैसा भरेर कान्छो छोराले आफ्नो गोजी पैसाले भरेर घरबाट निस्कि गयो। तिनले त्यो पैसा आफ्नो हात र पसिनाले कमाएका थिएनन्। तर एक छोराको नाताले उचित रूपमा पर्ने तिनको अंश बण्डा वा तिनलाई परेको हरेक सम्पत्ति उसले पाए र पिताले उसलाई दिए। अर्कोतिर तिनको पिता अति नै दयालु उद्धार चितका व्यक्ति थिए। त्यो केटा घरदेखि टाढाको देशतिर पैसा लिएर लाग्छ। अहिले दृश्य बदलिन्छ र यहाँ हामीसँग अर्को दृश्य छ अनि तस्विर चाहिँ टाढाको देश हो। यस केटाले त्यहाँ संसारले भन्ने असल समय तिनले पाए। तिनी सबै नाइट क्लबहरूमा गए, डिस्को क्लबमा गए, मोज मजा गरे, किनभने तिनीसँग पैसा थियो। अनि अर्को कुरा, जब तपाईसँग धन पैसा हुन्छ तब तपाईसँग अति नै राम्रा मित्रहरू वरिपरि भएको पाउनुहुन्छ र यस केटाले पनि थुप्रै मित्रहरू पाए। के समयको लागि तिनले अति नै मोज मस्त गरे, विलासिताको जीवन बिताए, पापका सम्पूर्ण खुशीहरूको मोज मजाको आनन्द गरे र एक दिन आयो त्यससँग भएको सबै पैसा सिद्धियो। मोज मजामा विलासितामा त्यसको गोजी बिल्कुलै रितियो, एक पैसा पनि रहेन। चौध पदमा भनिएको छ, त्यसले सबै रूपियाँ पैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठूलो अनिकाल पर्यो र त्यसलाई अभाव हुन थाल्यो। मित्र, त्यो केटा आर्थिक रूपले अति नै खराब अवस्थामा मात्र नभएर आफू रहेको देश पनि अति नै दयनीय अवस्थामा परेको थियो। त्यहाँ अनिकाल शुरू भएको थियो। हेर्नुहोस् त, एकपल्ट जुन स्थानमा तिनलाई हरेक कुरा हराभरा सुन्दर देखाइ परेको थियो, तर परिस्थिति बिल्कुलै विपरीत भएको छ अहिले। त्यस देशमा अनिकाल पर्यो र यो केटा जान्दैन कि अब के गर्ने। अन्यलमा छन्, दोधारमा छन्, छक्क परेका छन्। यदि तपाईँ वास्तविक कुरा जान्न चाहनुहुन्छ भने घरमा जान त्यो ठेटा डराए। त्यो केटा नडराउनु पर्ने, तर घरमा फर्की जान डराए। अहिले तिनी निराश छन्, चिन्तित छन्। अहिले बाँच्ने आधार केही नभएको हुनाले तिनी त्यस्तो काम गर्न गइरहेका छन् जुन कुनै यहुदीहरूले यस्तो काम गर्न सक्छन् भनेर कसैले कल्पना पनि गर्न सक्दैनन्। तिनी नोकरीको खोजमा यता उता भौतारिन्छन् त्यहाँ, तर नोकरी पाउँदैन। तिनी आफ्नो पहिलेको मित्रहरू कहाँ जान्छन् र भन्छन्, साथी तिमीलाई याद छ कसरी तिमी होटल पार्टीमा डिस्को डान्स र नाइट क्लबमा आउँथ्यौ र मैले तिम्रो खानाको निम्ति, तिम्रो रक्सीको, तिम्रो बियरको, रमको लागि र तिम्रो केटीको लागि पैसा तिरिदिन्थे, के तिमीलाई त्यो कुरा याद छ। अहिले मेरो आर्थिक अवस्था अति नै खराब छ र म नराम्रो परिस्थिति मुनि गुज्रिरहेको छु। अब म चाहन्छु या त मलाई आफ्नो घरमा खाना दिएर राख वा कुनै नोकरी मिलाइदेऊ। अनि ती मित्र भनाउँदाले अहिले यस असहाय विचारा केटालाई भन्छ, यसको निम्ति मलाई माफ गर साथी, म यो गर्न सक्दिन, तिमी आफै कोशिश गर। तिमी भन्छौ कि तिमीले आफ्ना सारा पैसा खर्च गरिसक्यौ, तिम्रो मेरो मित्रताको सम्बन्ध त्यसै बेला सिद्धियो जब तिम्रो पैसा सिद्धियो। अब म तिमी प्रति कति पनि रुचि राख्दिन, तिमी कृपया यहाँबाट गइहाल। त्यो केटाले आफ्नो पैसा हुँदा खुवाएका मित्रहरू सबै कहाँ गए। तिनले त्यो कुरा थाहा पाए कि त्यस टाढाको देशमा तिनीसँग कति पनि वास्तविक मित्रहरू थिएन, कोही पनि थिएन जसले उनको समस्यालाई बुझ्ने र साथ दिने, सहारा दिने। तिनले पत्ता लगाए कि मित्र त खालि तिनको गोजीको वा गोजीमा पैसा भइन्जेलसम्म मात्र रहेछ। अहिले तिनी पैसा हुँदा बनाएका मित्रहरू कहाँ जान छोडे र अन्तिममा त्यो केटा एकजना सुँगुरको बगालको मालिक कहाँ गएर भने, हजुर मलाई नोकरी दिनुहोस्। त्यस व्यक्तिले भने, म तिमीलाई ज्याला दिन सक्दिन, तिमीलाई थाहै छ कि हामी हरेक अति नै कठिनाई मुनि गइरहेका छौं, किनकि देशमा अनिकाल चलिरहेको छ, अकाल फैलिरहेको छ, सबै कुराको अभाव भइरहेको छ, र यदि तिमी सुँगुर चराउँछौ भने कम्तीमा त्यस सुँगुरको चारो खान सक्छौ र पेट भर्न सक्छौ। अनि तिनले त्यो काम चुने किनभने त्यहाँ बाँच्ने कुनै आदत थिएन, भने जस्तै मर्नु भन्दा बौलाउनु नै उचित हो। अनि यस केटाले पनि त्यो काम नै चुने। अनि तिनले गरेको यो काम एक यहुदीको निम्ति अति नै घृणित कुरा थियो। कुनै पनि यहुदी यति नीच वा यति घटिया काम गर्न सक्दैन वा यस्तो निच कुरामा डुब्न सक्दैन जुनमा यो केटा डुबेका थिए। अहिले जसले उहाँको प्रवचन सुनिरहेका थिए त्यहाँ फरिसी शास्त्रीहरू मसुल उठाउनेहरू छक्कै परे, किनभने एक यहुदी त्यति निच कुरामा डुब्न उचित कुरा थिएन। त्यो केटा सुँगुरसँग नरहेर सुँगुरको चारो खाएर पेट भर्ने गर्दथ्यो। मित्र, यही नै तस्विर हो र यो अति नै नराम्रो तस्विर हो। हेर्नुहोस् त, यो यहुदी केटा अति नै घृणित निच स्थानमा डुबे। कसैले मलाई यो भन्ला, यो केटा त पापी हो र तिनी उद्धार पाउन गइरहेका छन्। मित्र, म यो कुरा तपाईंलाई भन्न खेद गर्दछु, यहाँ हामीलाई यस्तो तस्विर दिइएको छैन, यो पापी उद्धार पाउने तस्विर होइन। बरु म तपाईंलाई भनौं, यो म बडो होशियारपूर्वक भन्न चाहन्छु कि जब यो केटा आफ्नो घरमा आफ्नो प्रिय पितासँग बसिरहेको थियो, तिनीसँग संगतिमा थिए र यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन, जब यो केटा टाढाको देशमा भौतारिएर गयो र त्यहाँ आफ्नो पैसा मौज मजामा उडाए, तिनी अझै पनि छोरै थिए, यसको बारेमा पनि त्यहाँ कुनै प्रश्न छैन। अनि जब तिनी एक यहुदीको नातले सुँगुर हेर्ने, सुँगुरको खोरमा सुँगुरसँगै रहने, त्यसको चारो खाने, निच घृणित स्थानमा डुबे, तापनि तपाईँ त्यस केटालाई सुँगुर भन्न सक्नुहुन्न। र त्यो केटा सुँगुर थिएन, त्यो पुत्र थियो, छोरा थियो पिताको। तर यो सत्य कुरा हो कि त्यो भौतारी गएको पुत्र थियो, बराली गएको पुत्र थियो। यस कथामा हाम्रो प्रभुले भन्नुभयो कि यो केटा पिताको पुत्र होइन भन्ने बारेमा त्यहाँ कति पनि प्रश्न छैन, त्यो सधैँ पुत्र थिए, छोरा थिए। त्यसपछि कसैले भन्ला, त्यसो हो भने यो त सुसमाचार होइन। हजुर, यो निश्चय नै सुसमाचार पनि हो। अनि केही वर्ष पहिले मैले येशूलाई आफ्नो हृदयमा स्वीकारे जब एक प्रचारकले यस दृष्टान्तबाट वचन प्रचार गरेथे। मैले आफ्नो जीवनमा महसुस गरे कि प्रभुले पाप र संसारमा भौतारिएको बराली गएको मानिसलाई प्रेम गर्नुहुन्छ, स्वीकार गर्नुहुन्छ। मित्र, यहाँ निश्चय नै सुसमाचार छ, तर यो कुरा थाहा पाऊ कि विशेष गरेर यस दृष्टान्तले के को बारेमा भनिरहेको छ। यो दृष्टान्त कसरी पापी उद्धार पाउँछ भन्ने बारेमा होइन, बर यसले पिताको हृदयको प्रकट गर्दछ, जसले खालि पापीहरूलाई उद्धार मात्र गर्नुहुन्न तर पाप गर्ने अटेरी आफ्ना छोरा छोरीहरूलाई फेरि पुनः आफू कहाँ स्वागत पनि गर्नुहुन्छ, पुनः ग्रहण गर्नुहुन्छ जब हामी उहाँका पश्चातापी हृदय लिएर उहाँका आउँदछौ। मित्र, आज मलाई तपाईँको आन्तरिक जीवनको अवस्था थाहा छैन कि तपाईँ परमेश्वरसँग र उहाँको प्रेममा कति बनिरहनु भएको छ र संगतिमा हुनुहुन्छ, तर प्रभु तपाईँका हरेक कुरा जान्नुहुन्छ। त्यहाँ कुनै त्यस्तो कुरा छैन जुन तपाईँ उहाँको दृष्टिबाट छिपाउन सक्नुहुन्छ। मित्र, यो कुराको याद राखौं, हामी सधैँ आराधना चर्चमा आउन सक्छौ, दान भेटिदिन सक्छौ, वचन र प्रवचन सुन्न सक्छौ, प्रार्थना गर्न सक्छौ र भजन पनि गाउन सक्छौ, तर उही समयमा हामी आफ्नो भित्री आन्तरिक हृदयमा भने उहाँबाट टाढा भौतारी गएका, बराली गएका पनि हुन सक्छौ, उहाँलाई दुखी तुल्याएर। यो सम्भव छ कुनैको जीवनमा पनि। आज पनि आफैले जाँच्नुहोस् कि म आफ्नो प्रिय पिता परमेश्वरबाट त्यस केटा जस्तो टाढा भौतारी गएको त छुइन कि म पाप र संसारका कुराहरूमा डुबिरहेको त छुइन फसिरहेको त छुइन उही समयमा यो कुराको पनि याद राखौ कि त्यो केटाले संसारका र पापका कुराहरूमा मोज मजा गरिसकिएपछि अन्तिम असहाय भए निराश भए गम्भीर अवस्थामा आएथे हुनसक्छ कति दिनदेखि तिनले आफ्नो हृदयमा शान्ति र आनन्द गुमाएथे किनकि तिनी पिताबाट र उहाँको संगतिबाट टाढा भौतारी गएका थिए बराली गएका थिए मित्र पापले सधैँ मानिसलाई अन्त्यमा यस्तै निराश अवस्थामा पुर्याउँछ यद्यपि यसले केही क्षण शरीरलाई आनन्द र मजा दिए तापनि अन्त्यमा आफ्नो पिता कहाँ पश्चापी हृदय लिएर त्यो केटा आउँछ र उसको प्रिय पिताले आफ्नो अंगालो बढाएर कुनै प्रश्न बिन कुनै शंका बिन कुनै सवाल बिन आफ्नो हातलाई अंगालोलाई बढाउँछ र स्वागत गर्छ प्यार गर्दछ र मोही खाँदछ चुम्बन गर्दछ पिता केटाको तमाम खराब कामदेखि दुष्ट कामदेखि रिसाएका छैनन् तर खुशी छन् छोरा फर्किआएकोमा मित्र यदि आज आफू जस्तै छौ त्यस्तै जीवन सहित पश्चापी हृदय लिएर आयौं भने म अति नै खुशीसित हामीलाई आफ्नो अंगालो फैलाएर ग्रहण गर्नुहुनेछ स्वागत गर्नुहुनेछ हामीलाई चुम्बन गर्नुहुनेछ हामीलाई आफ्नो अंगालोमा कष्ट हुनेछ हामीलाई माया गर्नुहुनेछ कि आज तपाईँ प्रभुबाट टाढा भौतारी गइसक्नु भएको छ तपाईँको हृदय उहाँदेखि टाढा गइसकेको छ तपाईँ संसारको कुरामा अन्धकारको कुरामा डुबिरहनु भएको छ जसले तपाईँलाई हृदयमा बोझको आभास दिलाइरहेको छ येशूमा आउनुहोस् उहाँ तपाईँलाई स्वागत गर्न चाहनुहुन्छ शान्ति दिन चाहनुहुन्छ आनन्द दिन चाहनुहुन्छ
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 इपिसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुनुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 इपिसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार